الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ليس للإنسان إلا ما سعى، انسان کو وہی ملتا ہے جس کی وہ کوشش کرتا ہے. حضرت مفتی صاحب دامت برکاتہم نے رمضان شریف کے اندر کوشش اور محنت کرنے پر بات فرمائی ہے. اصل میں اللہ جل شانہ نے جس طریقے سے زمین کے اندر صفات رکھی ہیں، صلاحیتیں رکھی ہیں، یعنی اس کے اندر کوئی اگر کوئی چیز بوتا ہے اور اس کے ساتھ پھر اس کے لیے جس محنت کی ضرورت ہوتی ہے وہ محنت کرتا ہے، تو اس محنت کے ذریعے سے اللہ جل شانہ وہ چیزیں زمین سے اگا لیتے ہیں. اس طریقے سے کہ اللہ جل شانہ نے ہاتھ پاؤں دیے ہوئے ہیں، آنکھیں دیے ہوئے ہیں، اور اس طرح ذہن دیا ہوا ہے، اس کو اگر ایک انسان استعمال کرتا ہے تو اس کو دنیا میں اس کے فائدے ملتے ہیں. تو یہ ساری باتیں دو باتوں پر منحصر ہیں. ایک تو یہ کہ اللہ جل شانہ نے مختلف چیزیں مختلف چیزوں میں رکھی ہے، ان کو مختلف محنتوں کے ساتھ وابستہ کیا ہے. بس وہ مختلف چیزیں جس کے لیے جس قسم کی محنت کی ضرورت ہوتی ہے اگر کر لے تو اللہ جل شانہ عالم اسباب میں اس چیز کو ہونے دیتا ہے. اسی طریقے سے اللہ جل شانہ نے اسباب بنائے ہوئے ہیں، یہ جو دین کے جو معاملات ہیں اس میں بھی. مثال کے طور پر ایک شخص سے ویسے نماز پڑھتا ہے، دوسرے شخص محنت کر کے صحیح طریقے سے وضو کر کے اور اخلاص کے ساتھ خشوع خضوع کے ساتھ نماز پڑھتا ہے، تو کیا دونوں نمازیں برابر ہو سکتی ہیں؟ دونوں نمازیں برابر نہیں. جیسے اللہ پاک نے فرمایا قل هل يستوي الذين يعلمون والذين لا يعلمون، کیا علم رکھنے والے اور علم نہ رکھنے والے برابر ہیں؟ تو جس طریقے سے علم اور بے علم برابر نہیں، اس طرح عمل والے اور بے عمل والے بھی برابر نہیں ہیں. یعنی اللہ جل شانہ نے دارالاسباب جو بنایا ہے تو دارالاسباب میں اسباب کی اپنی حیثیت اللہ تعالیٰ نے جو متعین کی ہے اس کے مطابق نتیجے بھی سامنے آتے ہیں. تو یہ جو فرمایا لیس الانسان الا ما سعى، آدمی کے لیے وہی کچھ ہے جس کے لیے وہ کوشش اور محنت کرتا ہے. تو اب ظاہر ہے رمضان شریف کے مہینے میں اللہ پاک نے بہت کچھ رکھا ہے. یہ یوں سمجھ لیا کہ ایک زمین ہے، بہت زرخیز ہے، تھوڑی محنت کے ساتھ بہت کچھ اس سے حاصل کیا جا سکتا ہے. لیکن وہ تو تھوڑی محنت ہے، وہ بھی اگر کوئی نہ کرے تو زمین تو زرخیز ہے لیکن وہ جو محنت ہے وہ نہیں ہوئی، لہٰذا وہ چیز حاصل نہیں ہوئی. مثلا اللہ پاک نے اس کے سحری کے وقت میں بہت کچھ رکھا ہے، اس کے افطاری کے وقت میں بہت کچھ رکھا ہے، اس کے تراویح میں بہت کچھ رکھا ہے، اس کے روزے میں بہت کچھ رکھا ہے. تو اب اگر کوئی روزہ نہیں رکھتا تو اس کو روزے والی چیز نہیں ملے گی، اگر کوئی تراویح نہیں پڑھتا تو تراویح والی چیز نہیں ملے گی، اگر کوئی مطلب ظاہر افطاری میں مطلب اللہ کی طرف متوجہ نہیں ہوتا تو اس کو وہ چیز نہیں ملے گی، کوئی سحری کے وقت اللہ تعالیٰ کی طرف متوجہ نہیں تو اس کو وہ چیز نہیں ملے گی. یہ دیکھیں نا، یہ دو چیزیں ہیں، یعنی مطلب انسان کو اللہ تعالیٰ نے مطلب نصیب فرمائی ہے، اس کو خیال میں رکھنا پڑے گا. اب یہ جو ہے نا، اللہ جل شانہ نے، اللہ پاک نے مختلف اوقات کے اندر جو چیز رکھی ہیں تو ان کو اسی طریقے سے مطلب جو ہے نا وہ تلاش کرنا پڑے گا، اس کے لیے محنت کرنی پڑے گی. محنت اپنی جگہ پر ہے، پھر اللہ پاک سے دعا اپنی جگہ پر ہے. جیسے مثال کے طور پر کوئی کہتی کہ محنت کرتا ہے تو کہتی کہ محنت پر ہی بس نہیں کرتا بلکہ اللہ پاک سے دعا بھی کرتا ہے کہ اللہ جل شانہ مطلب مجھے اس سے وہ چیز نصیب فرما دے. تو اسی طریقے سے یہاں پر بھی نماز پڑھے گا، محنت پوری کرے گا، اس کے باوجود پھر اللہ پاک سے مانگے گا کہ اللہ تعالیٰ اس کو قبول بھی فرمائے اور اس کے ذریعے سے وہ چیزیں مجھے نصیب فرما دے جو کہ اس کے اندر ہے. اس طرح روزوں کے اندر بھی ہے. تو اب یہ ہے کہ ہم لوگوں کے پاس اب موقع ہے، اس موقع میں ہم اس موقع سے فائدہ اٹھانا چاہیے. تو اگر ہم لوگ یہ فائدہ اٹھانے کی کوشش نہیں کرتے تو اللہ جل شانہ کے ہاں تو انصاف ہے. اب ایک شخص محنت کرتا ہے और दूसरा शख्स मेहनत नहीं करता, तो क्या मेहनत करने वाले मेहनत न करने वाले बराबर हो सकते हैं? अरे ऐसा तो नहीं होगा। तो जिसको अल्लाह पाक ने मतलब यानी मौके दे दिए और उन्होंने उन मौके से फ़ायदा नहीं उठाया, तो ज़ाहिर है वो नुकसान हो गया। एक दफ़ा एक बहुत बड़ा मसला पेश आया, लोग मतलब बैठे हुए थे, एक सांप नीचे गिरा, तो उसने जो है ना उस आदमी ने सांप को जो है ना वो अपने से परे कर दिया, तो दूसरे शख्स पे गिरा, उसने भी अपने से परे कर दिया, उस तीसरे शख्स पे गिरा, उसने भी अपने से परे किया, चौथे शख्स पे जो गिरा वो परे नहीं कर सका और वो उसने सांप ने काट दिया और वो मर गया। अब मुकदमा अदालत में पेश हो गया कि इसका क्या किया जाए, ये मतलब ये कि जो शख्स मर गया है तो क्या जिस शख्स ने आखिरी शख्स ने उसको फेंका है तो क्या उसने उसको मार दिया, क्योंकि वो सांप तो गोली की तरह था, मतलब जाहिर है जिसको भी पड़ गया तो मर गया। तो इस पर जज हजरात ने जो फैसला दिया वो ये दिया कि हर शख्स ने अपने बस के मुताबिक कर लिया, पहले पे गिरा उसने भी अपने आप को बचा लिया, दूसरे ने भी बचाया, चौथे नहीं बचा सका तो उसने खुद अपने आप को मार दिया, मतलब जाहिर है कि अगर वो कोशिश करता तो वो भी जो है ना मतलब एक अपने आप को बचा सकता था, वो कोशिश नहीं कर सका लिहाजा वो जो है ना वो मर गया। तो इसी तरीके से मतलब यह कि हर एक इंसान अपनी कोशिश का मुकल्लफ है, वो कोशिश करेगा तो उसके मुताबिक उसके साथ मामला किया जाएगा। लिहाजा अगर कोई शख्स है वो रमज़ान शरीफ के अंदर तरावी में अहतमाम नहीं करता तो उसके सवाब से महरूम हो जाएगा, अगर कोई शख्स रोज़े नहीं रखता तो उसके सवाब से, और उसके और ज़ाहिर उसके जवाब भी उसको देना पड़ेगा। तरावी जो है सुन्नत मुअक्कद है, तो ज़ाहिर उसकी पूछ उसके हिसाब से होगी, और रोज़ा फ़र्ज़ है उसकी पूछ उसके हिसाब से होगी। अब ज़ाहिर तरावी जो है ये मतलब ज़ाहिर के लोग समझते हैं कि शायद हमारे पर बोझ है, ये बोझ नहीं है, ये तो अल्लाह ताला ने देने का ज़रिया बनाया। जैसे मिसाल के तौर पर किसी को आप कोई बर्तन दे दे कि इस बर्तन के अंदर आप फला चीज़ लेके चले जाएं, तो अब ज़ाहिर मतलब यह है कि वो बर्तन यकीनन थोड़ा सा भारी तो होगा, मतलब ज़ाहिर इस तरह तो नहीं, लेकिन वो चीज़ बगैर उसके आप ले जा ही नहीं सकते, बगैर उसके तो आप वो चीज़ नहीं ले जा सकते, तो उसका बोझ तो आपको बर्दाश्त करना पड़ेगा। तो इसी तरह तरावी के अंदर जो अल्लाह ताला ने नेमत रखी है तो उस नेमत के लिए आपको तरावी का बोझ तो बर्दाश्त करना पड़ेगा ना, बगैर उसके तो आपको मिलेगा नहीं, तो लिहाजा तरावी को बोझ नहीं समझना चाहिए बल्कि उसको अल्लाह पाक से लेने का एक जरिया समझना चाहिए। और इसको बाज़ लोग समझते हैं कि शायद ओहो ये तो 20 तरावी जो है ना वो ज़्यादा है, चलो 8 पढ़ लेते हैं। भाई 8 का जो है ना उसको आप किस तरीके से मतलब जो है ना 20 8 तो नहीं होती, जिस तरह 8 20 नहीं तो इस तरह 20 8 भी नहीं होती, मतलब ज़ाहिर वो एक चीज़। अब उस वो कहते हैं अजीब गरीब दलील देते हैं, वो कहते हैं आप सल्लल्लाहु अलैहि वसल्लम ने चूँकि अयशा सिद्दीक़ का तरह से मरवी है कि 8 से ज़्यादा नहीं 11 से ज़्यादा रकात है न रमज़ान शरीफ में पढ़ी है और न गैर रमज़ान में पढ़ी है। अच्छा, तो उलेमा किराम ने उसका जवाब दिया क्योंकि चारों इमामों के नज़दीक कम अज़ कम 20 है, तो उलेमा किराम ने उसको जवाब दिया कि वो तो तहज्जुद की रकात है क्योंकि गैर रमज़ान में तो तरावी नहीं पढ़ी जाती, गैर रमज़ान में तो तरावी नहीं पढ़ी जाती, गैर रमज़ान में तो तहज्जुद तो पढ़ी जाती है लेकिन तरावी तो नहीं। तो उसके बारे में कि आपसे सामने 8 से ज़्यादा जनत वो तहज्जुद नहीं पड़ी तो उसके लिए बस ठीक है, लेकिन ये तो नहीं कि आप उसको तरावी पर मुंतबिक कर ले। तो काफ़ी अरसा तो यही सर पटोल करते रहे और इस हदीस शरीफ से तरावी का रद्द करते रहे। आज अब उनको अकल आ गई कि ओहो ये तो जिसका जवाब देना मुश्किल है, तो हमने एक नया तोमार बांध दिया। अब वो कहते असल में ये तहज्जुद ही है, तरावी है ही नहीं, असल में ये तहज्जुद ही है, मतलब तहज्जुद जो है ना वो रमज़ान शरीफ में तरावी कहलाती है। वाह जी वाह, नियत बद हो तो इसके लिए कुछ भी किया जा सकता है, इसके लिए मतलब इसका इसका नाम तरावी मुसलसल चला रहा है, यानी तवातुर के साथ हो, तवातुर के साथ जो चीज़ दीन से साबित हो तो उसका इनकार नहीं, वो इजमा की तरह होता है, तो ज़ाहिर मतलब है कि मुसलसल। फिर ये इतने ज़्यादा मतलब अपने आप को जो है ना वो सऊदी अरब का वो समझते हैं कि बस सऊदी अरब वाले तो हमारे दिन पर चल रहे हैं और सऊदी अरब वाले तो ऐसे सऊदी अरब, तो हरम हरमैन शरीफ़ेन में तो पूरी दुनिया जाके देखती है वहाँ 20 तरावी पड़ी जाती है। हाँ जी, तो फिर ये क्यों मतलब जाने किस तरह कह सकते हैं कि सर सऊदी अरब हमारे दिन पर चल रहा है? भाई सऊदी अरब का अपना एक तरीका कार है, वो हनाबले हैं, हनाबला है, हनाबला के नज़दीक 20 रकात है, लिहाजा वो 20 रकात पढ़ते हैं। अच्छा, उसमें जो है ना अब ये जो कहते हैं कि नहीं तहज्जुद वो है ही नहीं, मतलब उसमें जो है ना वो बस ये तरावी बन जाती है, लिहाजा तहज्जुद जो है ना नहीं है, رمضان شریف میں تہجد نہیں ہے. تو وہاں سعودی عرب میں آپ دیکھیں خدا کی شان کہ وہ آخری عشرے میں وہ پھر یوں کرتے ہیں کہ 20 رکعت تراویح میں جتنا قرآن پاک سناتے ہیں تو اس کے بعد پھر وہ کہتے ہیں باقی قیام اللیل میں سنائیں گے, اور 1 بجے وہ پھر لوگ اس کے لیے آتے ہیں قیام اللیل کے لیے آتے ہیں. تو قیام اللیل تہجد ہے نا, تو تہجد ان کا علیحدہ ہوتا ہے. 20 رکعت تراویح پڑھنے کے بعد پھر 1 بجے لوگ آتے ہیں اور وہ قیام اللیل باقاعدہ جماعت کے, ہمارے نزدیک جماعت کے ساتھ نہیں ہے, حناف کے نزدیک ان کے ہاں ہے. لہٰذا وہ جو ہے نا وہ تہجد جماعت کے ساتھ پڑھتے ہیں, اس میں قیام اللیل میں وہ سناتے ہیں. تو یہ تو ہم نے بھی دیکھا ہے, باقی پوری دنیا دیکھ رہی ہے میرے خیال میں, اب تو ٹیلی ویژن پر بھی وہ آ جاتے ہیں. تو مطلب میرا یہ ہے کہ یہ ساری باتیں ان لوگوں نے کہتے ہیں خوئی بدرا بہانہ بسیار, آج وہ کہتے جھوٹ کے پاؤں پاؤں کہاں ہوتے ہیں. ہاں جی, یعنی مطلب ظاہر ہے وہ کہتے ہیں ایک جھوٹ کو یعنی وہ بول کر جو ہے نا اس کے لیے کئی جھوٹ پھر بولنے پڑتے ہیں. تو اللہ تعالیٰ ایسے چیزوں سے ہمیں بچائے. یہ سستی ہے اور کچھ نہیں ہے, یہ نفس کی سستی ہے. اب نفس کا علاج کر نہیں سکتے, لہٰذا اس کے لیے بہانے بناتے ہیں. اللہ تعالیٰ ہم سب کو ایسے سست لوگوں کی شر سے بچائے, کہیں ان کی سستی ہماری اوپر نہ آ جائے. یہ سستی بھی ایسی متعدی بیماری ہے کہ یہ ایک سے دوسرے کو منتقل ہوتی ہے. ہمارے بھائی تھے وہ ذرا تھوڑے سے شرارتی ہے, تو وہ جنم مطلب جمائی جیسے لیتے ہیں نا, تو یہ سستی کی علامت ہے. تو وہ بعض لوگوں کو کہتے ہیں کہ میں اپنی سستی تیرے اوپر ڈالتا ہوں, تو وہ جمائی ڈال کے اس اوپر, تو ان کو بھی پریشانی ہو جاتی ہے. یعنی وہاں کی سستی جو ہے نا دوسرے کو منتقل ہوتی ہے. تو یہ ہے کہ کہیں ایسا نہ ہو کہ ان کی سستی ہمیں منتقل ہو جائے. تو اللہ تعالیٰ نے ہم لوگوں کو ماشاءاللہ بڑے اچھے لوگوں کے ساتھ وابستہ کیا ہے. ہمیں اپنے باہمت لوگوں کے ساتھ ہونا چاہیے. حضرت مولانا زکریا صاحب رحمۃ اللہ علیہ جیسے باہمت لوگ, کہ سفر میں صرف فرض نماز اور وتر لازمی ہوتے ہیں, اور وہ سفر میں وہ بھی فرض بھی آدھے ہو جاتے ہیں, اور جو ہے سنت جو ہے نا وہ نفل بن جاتی ہے. اگر کوئی پڑھے گا تو ثواب ملے گا, اور اگر نہیں پڑھے گا تو اس کو گناہ کوئی نہیں ہوتا. لیکن حضرت کا یہ حال تھا کہ سفر کی حالت میں بھی تراویح کی 20 رکعت نہیں چھوڑتے تھے. جب مطلب جنوب حج پہ جاتے تھے, کیا اس طرح عمرے پہ جاتے تھے, تو مطلب ظاہر ہے کہ اس صورت میں وہ جو اگر رمضان شریف میں سفر ہوتا تو اس صورت میں جو ہے نا مطلب یہ ہے کہ وہ اپنی تراویح اپنے ایئرپورٹ کے اوپر باقاعدہ پڑھتے. ہاں جی, ماشاء اللہ. یہ جو ہے نا یہ ہمیں لوگوں کو یعنی ان چیزوں کا خیال رکھنا چاہیے. ہم الحمدللہ ایسے لوگوں کے ساتھ ہیں جو بڑے باہمت تھے, اور وہ ماشاء اللہ ہر چیز کو ہمت کے ساتھ حاصل کرتے تھے. لہٰذا ہمیں ہمت کرنی چاہیے, سستی نہیں کرنی چاہیے. اللہ جل شانہ ہمیں سست لوگوں کے شر سے محفوظ فرما دے. وآخر دعوانا الحمد للہ رب العالمین. اللہم صلی علی سیدنا مولانا محمد مبارک وسلم. اللہم ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. سبحان ربك رب العزة عما يصفون وسلام المرسلين والحمد لله رب العالمين. ایک بات یاد رکھنا چاہیے کہ خواتین کے اوپر بھی تراویح ایسے ہی سنت موقع ہے جیسے کہ مردوں کے لیے. بس فرق صرف یہ کہ مردوں کے اوپر جماعت کے ساتھ ہے, اور خواتین کے لیے جماعت ضروری نہیں ہے. بس اتنا فرق ہے. وآخر دعوانا الحمد لله رب العالمين.